होना चाहिए
जी हाँ बिल्कुल
कि आप देखते हैं यहाँ पे खासतौर पे वेस्टर्न सोसाइटी के अंदर पहले बच्चे को प्रेप में केजी में केजी वन केजी टू फिर ग्रेड वन 3-4 साल
बिल्कुल
वो बच्चा जो है वो फूल पत्तियां बनाता रहता है।
हाँ ये ड्राइंग बना रहा है
जी
कुछ गत्ता काट के कुछ बना रहा है ऐसी चीजें वो क्रिएटिविटी उस अपने दिमाग से आप कोई चीज सोचें और कुछ बनाएं एक डिफरेंट थिंकिंग आप अब हर बच्चा अलग बनाएगा देखिए आप एक ही चीज आप देंगे 6 बच्चों को 6 अलग अलग तरीके से बनाएंगे अब वहां पर आपकी क्रिएटिविटी का अंदाजा होता है
कोई बेहतर बनाएगा कोई उससे कम बनाएगा कोई ज्यादा बनाएगा तो ये बच्चों में वहां से शुरू हो जाता है और इसको कंटिन्यूस रखना पड़ता है जैसे जैसे वो बढ़ता जाए उसको उसी किस्म से आप एग्जांपल्स और सेट ऑफ लेसन जो दें कि उसमें वो क्रिएटिव अपना मुजाहरा कर सके।
देखिए जो इन्वेंशंस होती हैं वो क्रिएटिव पीपल ही बनाते हैं।
बिल्कुल बिल्कुल बिल्कुल
वही क्रिएटिविटी है ना कि वो सोचते हैं कुछ नई चीज बल्ब बनाना है
बिल्कुल
टीवी बनाना है फोन बनाना है ये चीजें क्रिएटिव लोग बनाते
बिल्कुल
तो ये चीज अगर उसके अंदर पैदा नहीं हुई तो कहीं ना कहीं एजुकेशन
अब बात वहीं आती है क्रिएटिव माइंड तो हमारे यहाँ भी है
जी हाँ
लेकिन उनको पहचाना नहीं जाता
सही
उनको डेवलप नहीं किया जाता डेवलप कर लें तो उनको प्लेटफॉर्म नहीं प्रोवाइड किया जाता
सही
तो वो भाग के फिर US आ जाते हैं
बिल्कुल सही
या UK चले जाते हैं या कैनेडा चले जाते हैं ऐसे बेशुमार कंट्रियां हैं
बिल्कुल
जहां टैलेंट की पहचान नहीं है लोगों को
सही, सही।
अच्छा पहचान होने के साथ साथ जैसे मैंने एम्फसाइज किया है कि उनको आउटलेट जरूर चाहिए
मौके
भी होने चाहिए अगर आपने वो सारा कुछ तैयार कर लिया और मौके नहीं दिए अब आपको एक एग्जांपल देता हूँ आपके पास इतने अच्छे अच्छे गुलूकार हैं सिंगर हैं
बिल्कुल
वो इंडिया जाते हैं तो तहलका मचा देते हैं
और
अब पाकिस्तान में बैठे होते तो आलू बेच रहे होते
देखिए
रिक्शा चला रहा है वो बंदा
है? और आप आवाज सुने उसकी
जिसको लता मंगेशकर ने कहा कि इनको तो कुछ काम देना चाहिए
सही
है?
सही सही
तो हमारे यहाँ टैलेंट का ये हाल है
सही
तो
और टैलेंट की कमी नहीं है
टैलेंट की कमी नहीं है
बिल्कुल
टैलेंट तो अल्लाह मियां ने पैदा किया है भाई
जी
जो पहले कहा हमने एजुकेट जो लैटिन वर्ड है वो तो अल्लाह मियां ने पैदा करके दिया था बात सिर्फ इतनी है कि पहचानना उसको डेवलप करना और उससे फायदा हासिल करना
वो हमने नहीं किया
हमने सिर्फ एक टैलेंट पे बहुत काम किया
करप्शन पे या वेरी गुड
सारी दुनिया को पीछे छोड़ दिया कि पूरा मुल्क बेचाए हैं और फिर भी कहते हमने कुछ नहीं किया तो ये है क्रिएटिविटी इसको मैं कहूंगा डर्टी माइंड क्रिएटिविटी। अच्छा तीसरा चीज है करेक्टर
बिल्कुल
अब यहाँ पे तो सारे फेल हो जाते हैं
ये तो बड़ा मसला है
तो करैक्टर के अंदर ये एक ऐसी बड़ी फील्ड है कि आप देखें कि एक जमाना था जब पाकिस्तान बना है तो हकीम सईद साहब बताया करते हैं कि 9% एजुकेशन हुआ करती थी और तरबियत बहुत अच्छी थी आज एजुकेशन हो सकता है 30-40% है लेकिन तरबियत बिल्कुल नहीं है और करैक्टर जो है वो तरबियत से ही बनता है
बिल्कुल बिल्कुल सही
तालीम से करैक्टर बनता है किसी हद तक लेकिन तरबियत से करैक्टर बनता है करैक्टर है क्या
एजुकेशन इज पार्ट ऑफ एजुकेशन हम
करैक्टर है क्या
तरबियत वो भी वही चीज
जो कहें वो करें
जी हाँ
ईमानदारी
वक्त की पाबंदी और
ये है
अदब लिहाज
ये है करैक्टर
इंसानियत
मोरालिटी जिसे कहते हैं तो अब हमारे यहाँ करैक्टर का क्या आलम है वो आप वहाँ के जो मौजूदा प्रोग्राम है
उससे पता
सरेआम और जुर्म कौन करता है इस किस्म के बेशुमार प्रोग्राम है वो देख के बैरोमीटर आप सेट कर सकते हैं कि हमारा करैक्टर किस जगह पर
और फिर वो लोग जो हैं इस बात पे अकड़ रहे होते हैं तुम क्या कर लोगे मेरा
जी
जो,
जी
मुझे मुझे जो करना है मैं करूंगा जाओ जी, जी,
वो जहालत मसरूफ हो गई जहालत जो है वो मसरूफ हो गई है, इसीलिए तो वो जुमला बना है। तो करैक्टर जो है वो बेसिकली ये चीज है। अच्छा, कई लोग ये भी कहते हैं कि एजुकेशन बहुत महंगी हो गई है। एजुकेशन की एक कास्ट है, लेकिन अगर उसकी कास्ट को अगर हम देखें और
इग्नोरेंस
की कास्ट को देखें, तो आज दुनिया में जो इग्नोरेंस देख रहे हैं आप,
इलिटरेसी
और कई लोग एजुकेटेड पढ़े लिखे होके भी इग्नोरेंट होते हैं।
बिल्कुल।
अब हम अपनी नजर दौड़ाए यूएस की तरफ ही, तो वहां पे आपको बहुत बड़े बड़े इग्नोरेंस मिलेंगे,
हर जगह
मिलते हैं। तो वो पढ़े लिखे जाहिल
इसको कहते हैं। सही।
और फिर पाकिस्तान में भी मसलन हमारे यहाँ बहुत बड़े बड़े पढ़े लिखे जाहिल हैं, मसलन इसको कहते हैं, इंग्लिश में कहा जाता है इलिटरेट एजुकेटेड इलिटरेट।
सही।
पढ़े लिखे जाहिल। तो फंक्शनली इलिटरेट, इसका सही मायने में फंक्शनली इलिटरेट, लेकिन पढ़े हुए तो हैं वो, लेकिन उनके पास जब प्रॉब्लम आती है तो वो उसको सॉल्व नहीं कर सकते।
सही।
वो सिर्फ बातें कर सकते हैं, प्रेस कॉन्फ्रेंसेस कर सकते हैं, लेकिन जो बड़ी प्रॉब्लम्स होती हैं उनको वो सॉल्व नहीं कर सकते,
और एजुकेशन को या करेक्टर को डिमॉन्स्ट्रेट नहीं करते हैं, बल्कि इलिटरेसी को डिमॉन्स्ट्रेट करते हैं।
बिल्कुल।
जो जिस तरह वो एक्ट कर रहे होते हैं।
बिल्कुल बिल्कुल। इसलिए कि समझ से बाहर है, तो नाम लिए बगैर, हम तो खैर पहले भी अपने चंद प्रोग्रामों में कह चुके हैं कि दो तीन वजीर ऐसे थे हम इनकी मिनिस्ट्री के अंदर, उनको वहां होना नहीं चाहिए था, और फिर बहरहाल हल्के हल्के
इधर उधर हो रहे हैं, लेकिन
फारिग कर दिए गए,
पता नहीं कहां जाए।
नहीं, चौहान साहब फारिग कर दिए गए। अब फहद
चौधरी
साहब को
भी इधर उधर,
हाँ, इसलिए कि वो भी होंगे लॉयर होंगे, ठीक है, लेकिन पता नहीं, बात वही, वो तीन सी नहीं है उनके अंदर,
तीन सी नहीं है।
बिल्कुल। और उनमें कॉन्फिडेंस तो शायद गैर जरूरी है।
बिल्कुल।
उनमें करेक्टर नहीं है और क्रिएटिविटी तो खैर हमने देखी नहीं उनकी। अब चीज ये है कि ऐसा वहाँ बहुत मुश्किल है वैसे ये, मगर एक जब आप बुनियाद से बच्चे को लेकर चलते हैं तो उसको बनाते हुए तकरीबन 25 साल लगते हैं।
तो अब वो कुछ बन गया ना, अब जो वो बन गया, अब उसको चेंज करना मुश्किल है,
मगर चेंज किया जा सकता है, एक खास एनवायरनमेंट में उसको रख के और मॉनिटर किया जा सकता है, लेकिन मुश्किल काम है। लेकिन मैं बात कर रहा हूँ एक नई जनरेशन को तैयार करने के लिए, इमरान खान को तकरीबन 20-22 साल चाहिए,
25 साल चाहिए। बिल्कुल।
एक जनरेशन तैयार करने,
बिल्कुल चाहिए,
और उस पे पैसा खर्च करने के लिए, और ये एक ऐसा पैसा खर्च होगा जो
ये प्रोडक्टिव है,
लेकिन लॉन्ग टर्म में इसकी
रिजल्ट आएगा।
उनकी जितनी भी इन्वेस्टमेंट हुई है वो खास प्रोजेक्ट्स पे हुई है, जिसके अंदर फौरी तौर पर किकबैक मिले और उन्होंने अपनी जायदादें बना ली, और एजुकेशन को उन्होंने कहीं का ना छोड़ा। एजुकेशन क्या, उन्होंने किसी भी डिपार्टमेंट को नहीं कहीं का छोड़ा।
सही।
तो ये चीज है, और इस पर मैं कहूंगा कि लास्ट में बिल्कुल हम दिखाना चाहेंगे, ओराक ओबामा ने अमेरिका के एक
कुछ कहा था,
तो मैं दरख्वास्त करूंगा कि लास्ट में उनकी एक स्लाइड है कि वो चलाएं।
बिल्कुल।
और वो रहने दीजिएगा उसको, आवाम देखे कि एजुकेशन की कॉस्ट क्या है और इग्नोरेंस की कॉस्ट क्या है।
चलिए बहरहाल, थैंक यू वेरी मच शाह साहब, आज का प्रोग्राम ख़त्म करते हैं। नाजरीन, आपने हमारी गुफ्तगू सुनी, और एजुकेशन के बारे में जो कुछ डिस्कशन हो सकता था अपनी कोशिश हमने की, और उम्मीद है आपको प्रोग्राम पसंद आएगा। और जैसा हम हमेशा कहते हैं कि हमारे इसको प्रोग्राम को और इस वेबसाइट को जो हम दिखाते हैं आपको, अगर आप इसको सब्सक्राइब कर लेंगे तो फिर ये आपके लिए एक इन्फॉर्मेशन रहेगी, आप इस प्रोग्राम को देखते रहेंगे जब दिल चाहेगा, जब आपके पास टाइम होगा आप अपनी सहूलत से प्रोग्राम देख सकते हैं, और ये फ्री सब्सक्रिप्शन है, इसकी कोई फ़ी नहीं है। तो वैसे हमारा प्रोग्राम जो है वो हर मंगल की रात कैनेडियन टाइम के हिसाब से रात को 8 बजे से 9 बजे तक आता है, और फिर ये कम से कम 4 दफ़ा ये रिपीट होता है, तो आप इस प्रोग्राम को बाद में भी देख सकते हैं। और अपनी राय से हमें नवाजिएगा, हमारा टेलीफोन नंबर, हमारा ईमेल यहाँ चलता रहता है, तो हम चाहेंगे कि आप हमें अपनी राय से नवाजें। और अगर आप इस प्रोग्राम में शरीक होना चाहते हैं, अपनी राय यहाँ आकर देना चाहते हैं, तो उसके लिए भी हम आपको खुशामदीद कहेंगे, आप हमसे रब्ता करें। आज का प्रोग्राम ख़त्म करते हैं, इजाज़त दीजिए, खुदा हाफिज़।
खुदा हाफिज़।
You are listening to WTUR 770 AM, Youngstown, Toronto.
आप CIBC Global Money Transfer के साथ बहुत ही आसानी से अपने घर से विदेश पैसे भेज सकते हैं, वो भी $0 ट्रांसफर फी पर। आप पैसे ऑनलाइन या CIBC के मोबाइल ऐप से भेज सकते हैं। आज ही अपना पहला ट्रांसफर करें और पाएं $50। अधिक जानकारी के लिए cibc.com/transfer पर जाएं।
Silk School of Islamic Legacy Canada is serving community for last 7 years. Silk Online Weekend Islamic School now offering admission across Canada and USA, starting from age 4 to 19 plus, boys and girls. Silk also offer academic classes, fiqh classes, kirat or nasheed classes. For registration and admission, call Tariq Ghori 416-953-3984. Visit silk.ca, silc.ca for more details.
ਪਿੰਡ ਦਾ ਮਜ਼ਾ ਹੁਣ ਕੈਨੇਡਾ ਵਿੱਚ ਵੀ ਕੈਲੇਡਨ ਸਬਜ਼ੀ ਫਾਰਮ ਤੋਂ ਤਾਜ਼ਾ ਹਰੀਆਂ ਔਰਗੈਨਿਕ ਸਬਜ਼ੀਆਂ ਦੇ ਨਾਲ ਹਰੀ ਮਿਰਚ, ਲੌਕੀ, ਕਰੇਲੇ, ਬੈਂਗਣ, ਮੂਲੀ, ਮੇਥੀ, ਧਨੀਆ, ਸਾਗ, ਮਟਰ, ਗਾਜਰਾਂ, ਕਰੇਲੇ, ਖੀਰੇ ਤੇ ਸ਼ਲਜਮ ਤੇ ਹੋਰ ਵੀ ਬਹੁਤ ਸਾਰੀ ਸਬਜ਼ੀਆਂ ਖੁਦ ਆਪਣੇ ਹੱਥਾਂ ਨਾਲ ਉਗਾ ਕੇ ਭੇਜਦੇ ਹੈ ਤੁਹਾਡੇ ਲਈ। ਆਪਣਾ ਫਾਰਮ ਤੇ ਆਪਣੀ ਹੀ ਦੁਕਾਨ ਅੱਜ ਹੀ ਪਹੁੰਚੋ। ਕੈਲੇਡਨ ਸਬਜ਼ੀ ਫਾਰਮ, 12050 ਏਅਰਪੋਰਟ ਰੋਡ, ਕੈਲੇਡਨ ਏਅਰਪੋਰਟ ਐਂਡ ਮੇਫੀਲਡ ਰੋਡ, 905-653-3633, 905-653-3633।
Hear Max लेकर आए हैं अल्टीमेट हियरिंग सॉल्यूशन विद वर्ल्ड स्मॉलेस्ट एडवांस एंड डिजिटल हियरिंग एड्स, वो भी सबसे कम कीमत में। किसी भी हियरिंग एड की खरीदारी पर बिना किसी फिक्र के 3 साल की वारंटी भी हासिल कीजिए। फ्री नो ऑब्लिगेशन हियरिंग टेस्ट के लिए आज ही कॉल कीजिए हियर मैक्स। सर्व करते हैं GTA में 2 लोकेशन से,
जेन एग्लिंटन या फिर दंदास एरंडेल के इंटरसेक्शन पर। 416-792-8792 हियर मैक्स, 416-792-8792।
विलेज टेस्ट अब टेकआउट मेन्यू के साथ दोपहर 2 बजे से लेके रात 2 बजे तक, क्लोज ऑन ट्यूसडे। लजीज कड़ाही, मीट डिशेस, कबाब, हलीम, बिरयानी और मजेदार कॉम्बोज।
Patio is now open at Village Taste from 6 p.m. to 11 p.m. For takeout, delivery and patio reservation, call
905-232-3663 of Village Taste, 4141 Dixie Road in Mississauga.
बरसों से जाना पहचाना काबिल एतमाद नाम रियल स्टेट की किसी भी जरूरत के लिए कॉल कीजिए 6478986245, 647-898-6245 सिटी स्केप रियल स्टेट की।
इंश्योर प्रो फाइनेंशियल सर्विस से फजल बतू, सवाल छोटा हो या बड़ा आप कॉल कर लीजिए, मशवरे की कोई फीस नहीं।
जी हाँ, मैं हूँ फजल बतू। लाइफ इंश्योरेंस इंडस्ट्री में मुझे 27 साल हो गए हैं। हमारा ये दावा है कि हम अपने क्लाइंट के लिए चुन चुन के बेहतरीन प्लान अच्छे दामों पर लेके आते हैं। फ्री मशवरे के लिए कॉल कीजिए
6472864285।
और हाँ, हर जुमेरात को मेरा प्रोग्राम सुनना ना भूलिए, जिसमें आपको नए नए टिप मुहैया किए जाते हैं लाइफ इंश्योरेंस, क्रिटिकल डिसेबिलिटी और इन्वेस्टमेंट के बारे में।
السلام علیکم، میں شبہات علی فرام میگا منی ایکسچینج. ہم تقریباً 18 سال سے منی ٹرانسفر کا کام کر رہے ہیں. اگر آپ کو پاکستان پیسے بھیجنے ہیں یا منگوانے ہیں تو ہم سے رابطہ قائم کریں. ہمارا فون نمبر ہے 905-279-4754 اور ہمارا ایڈریس ہے 4196 باترا روڈ مسز سالا.
ਜਿਵੇਂ ਵਧੇਰੇ ਕਾਰੋਬਾਰ ਅਤੇ ਸੇਵਾਵਾਂ ਮੁੜ ਕੇ ਖੁੱਲਦੀਆਂ ਹਨ, ਸਾਡੇ ਸਾਰਿਆਂ ਲਈ ਇੱਕ ਦੂਸਰੇ ਦੀ ਰੱਖਿਆ ਕਰਨ ਦੀਆਂ ਆਪਣੀਆਂ ਕੋਸ਼ਿਸ਼ਾਂ ਨੂੰ ਜਾਰੀ ਰੱਖਣਾ ਜ਼ਰੂਰੀ ਹੈ. ਸਰੀਰਕ ਦੂਰੀ ਰੱਖਣ ਤੇ ਅਮਲ ਕਰਨਾ ਜਾਰੀ ਰੱਖੋ ਅਤੇ 2 ਮੀਟਰ ਦੂਰ ਰਹੋ. ਜਿੱਥੇ ਸਰੀਰਕ ਦੂਰੀ ਰੱਖਣਾ ਚੁਣੌਤੀ ਹੈ ਅਤੇ ਜਿੱਥੇ ਲੋੜ ਹੋਵੇ ਉੱਥੇ ਚਿਹਰੇ ਨੂੰ ਢੱਕਣ ਲਈ ਕੋਈ ਕਵਰ ਪਾਓ. ਆਪਣੇ ਹੱਥਾਂ ਨੂੰ ਅਕਸਰ ਧੋਣਾ ਜਾਰੀ ਰੱਖੋ. ਜੇ ਤੁਸੀਂ ਚਿੰਤਤ ਹੋ ਕਿ ਤੁਹਾਨੂੰ ਕੋਵਿਡ-19 ਹੋਇਆ ਹੋ ਸਕਦਾ ਹੈ ਜਾਂ ਤੁਹਾਡਾ ਵਾਇਰਸ ਨਾਲ ਸੰਪਰਕ ਹੋਇਆ ਹੋ ਸਕਦਾ ਹੈ ਤਾਂ ਟੈਸਟ ਕਰਾਓ. ਅੰਦਰ ਜਾਂ ਬਾਹਰ ਸੁਰੱਖਿਅਤ ਰਹੋ, ਜ਼ਿੰਦਗੀਆਂ ਬਚਾਓ. ਵਧੇਰੇ ਜਾਣਕਾਰੀ ਲਈ ontario.ca/coronavirus ਤੇ ਜਾਓ. ਓਨਟੇਰੀਓ ਸਰਕਾਰ ਦੁਆਰਾ ਭੁਗਤਾਨ ਕੀਤਾ ਗਿਆ.
کشمیر کڑائی پوائنٹ، بہترین لذیذ ذائقے دار کراہی یا پھر کری ڈشز ہیں، تھالی یا باربیکیو آئٹمز ہیں، کڑائیاں بہت مزے کی ہیں، ویجیٹیبلز اور بریانیز کے لیے دے آر جسٹ ٹیکنگ آرڈرز اوور دا فون. اسکپ دا ڈشز، اوبر ایٹس یا پھر ڈور ڈیش. برامپٹن میں کشمیر کڑائی پوائنٹ، پاکستانی اینڈ انڈین کوزین، 225 کیسل او کراسنگ ان برامپٹن، 9057585099.
اب مارگیج لینا اور بھی آسان. سینٹم فیوچر مارگیج گروپ کے کاکب جاوید کو کال کریں. پرائیویٹ مارگیج فار اینی پرپسز، کمرشل مارگیج، انڈسٹریل مارگیج، فارم اینڈ ہابی فارم، ویری کمپیریبل ریٹس فار فرسٹ، سیکنڈ اینڈ تھرڈ مارگیج. نیو کمرز ٹو کینیڈا، فرسٹ ٹائم بائرز، سیلف امپلائڈ، ری فائنینسنگ، ڈیپ کنسالیڈیشن، اسسٹ ان ریئل اسٹیٹ. He will make mortgage easy for you. Kokab Javed, mortgage agent, 416-454-6065.
آپ سن رہے ہیں ریڈیو ساز آواز براڈ کاسٹنگ سروس 24/7. ہماری ریڈیو او ٹی وی کی سروس کے لیے وزٹ کیجیے eawaz.com یا پھر آج ہی eawaz آفیشیل ایپ اپنے اسمارٹ فون میں ڈاؤن لوڈ کیجیے. اور اب وقت ہوا چاہتا ہے خوبصورت اور معلوماتی پروگرام کا جو eawaz ٹی وی کے لیے ریکارڈ کیا گیا. eawaz ٹی وی کو آپ تمام آئی پی ٹی وی باکسز پر دیکھ سکتے ہیں. اس کے علاوہ آج ہی روکو ایپ اپنے اسمارٹ ٹی وی میں ڈاؤن لوڈ کیجیے بالکل فری.
جی صاحب، پروگرام میں آپ تمام کو خوش آمدید. ایک ملاقات کی طرف لے کے بڑھ رہی ہوں اور آج کی ملاقات پیٹر فریڈرچ میرے ساتھ ہوں گے. صاحب، امریکہ میں میں نے آپ سے کہا کہ ظاہر ہے جو ایجنسیز ہماری ایجنسیز ہوتی ہیں وہ اپنا اپنا ہر ملک کی اپنی ایجنسیز ہے. امریکہ کی ایجنسی ہے، کینیڈا، سعودی عربیہ کی ایجنسی اپنی ہے، اپنی رشیا کی کے جی بی آپ کو بتایا واز ویری اسٹرانگ کمپنی ونس ان وائل. اور اگر ہم امریکہ کی سیکیورٹی ایجنسی کی بات کریں تو اس کا بھی. بائی دا وے، جب ہم اس چیز کی طرف بڑھ رہے ہیں تو میں آپ کو بتانا چاہتی ہوں کہ بہت سے لوگ انگلینڈ سے اور کینیڈا سے جو ابراڈ گئے اور جانے کے بعد انہوں نے آئی ایس میں شمولیت اختیار کی، تو یہ ایک کپل تھا، ینگ کپل، 19 ایئرز ان کی ایج تھی. اور اس کپل نے بھی ٹرکی سے انہوں نے سیریا کی طرف ٹریول کیا، اینڈ دے ور پلاننگ ٹو جوائن آئیسس. یہ بات ہے 2017 کی بات ہے، دے ور 19 ایٹ دیٹ ٹائم. اور اس کے بعد ٹرکی نے ان کو اریسٹ کر لیا اور 6 مہینے یہ ٹرکی میں رہے. بائی دا وے، مائک پومپیو جو امریکہ کے فورن منسٹر ہیں، انہوں نے سیکرٹری آف اسٹیٹ، انہوں نے یہ کہا تھا کہ ہر ملک میں، ان ایوری کنٹری، اگر کوئی ممبرز ان کے یا ان کے سٹیزن ٹریول کرتے ہیں اور آئیسس میں شمولیت اختیار کرتے ہیں تو وہ ملک ان اپنے بندوں کو واپس لے تاکہ اپنے لحاظ سے سزا تجویز کی جا سکے. تو الٹیمیٹلی یہ دونوں ہسبینڈ وائف دے کیم ٹو کینیڈا. آدمی کی بھی ہی از ان دا جیل، لڑکا ناؤ ہی از 21 ایئرز آف ایج. کل رات کو اس کی بیوی کو بھی اریسٹ کیا، ایجیکس سے انہوں نے اریسٹ کیا ہے کل اس کی بیوی کو. تو بہرحال انہوں نے، یہ ینگ کپل تھا، دے ٹریولڈ اینڈ دے ور پلاننگ ٹو جوائن آئیسس. میں جو بات کر رہی تھی، میں آپ سے بات کر رہی تھی کہ ڈفرینٹ کنٹریز کی جو سیکورٹی ایجنسیز ہیں، اور بلکہ آپ کو پتہ ہی ہوگا کہ اب تو سیکورٹیز کا عالم یہ ہے کہ دنیا میں جب پیپل ٹریول کرتے ہیں تو آپ کا پاکستانی جانے کے بعد جو آپ کی آنکھوں کی تصویریں لی جاتی ہیں تو وہ یہی ڈیٹا کو یہ لوگ شیئر کرتے ہیں. انڈیا اس وقت بہت ایکٹیو ہے, آپ کو پتہ ہی ہوگا کہ نریندر مودی کے اوپر ان کے ہاتھ, پریزیڈنٹ پرائم منسٹر آف انڈیا نریندر مودی صاحب, ان کے ہاتھ گجرات میں لوگوں کے خون سے رنگے ہوئے تھے اور امریکہ میں ان کے داخلے کے اوپر مکمل طور پہ پابندی تھی. پھر کیا ہوا کہ وہ ایک خاص اسکول آف تھاٹ کو بلانگ کرتے تھے اور اس اسکول آف تھاٹ کی پروموشن کے لیے there are many people who are working in America, جس میں وہ کہتے ہیں ڈاکٹر بھارت برائی جو تھے وہ وی ایچ ایس جو ریلیجیس ونگ ہے آر ایس ایس کا اس کے ممبر اس کے بڑے ممبر تھے بھارت برائی, اور شکاگو میں یہ رہا کرتے ہوتے تھے 1990 میں جب امریکہ میں گورننگ کاؤنسل کے ممبر بھی تھے. اب کہتے ہیں کہ جب نریندر مودی کے ٹور کا امریکہ میں بندوبست کرنا پڑا تو ڈاکٹر بھارت برائی جو تھے انہوں نے بڑا امپورٹنٹ اینڈ وائٹل رول پلے کیا. یعنی اب یہاں سے ابھی آ جا کے پروگرام کے میں نے شروع میں بھی بات کیا تھا کہ جب پروپیگنڈاز ہوتے ہیں تو تھنگز ڈونٹ ہیپن اوور نائٹ, تھنگز ڈیولپ ود دا پیسج آف ٹائم, اور لوگوں کے مائنڈس کو چینج کیا جاتا ہے. ان کے مائنڈس کو چینج کرنے کے لیے اپنے اسکول آف تھاٹ کے لوگوں کو انوالو کیا جاتا ہے. اپنے اسکول آف تھاٹ کے لوگوں کو انوالو کرنے کے لیے ان کو کہیں نہ کہیں برائب بھی کیا جاتا ہے, برائب نہ ہوگا تو ان کو کوئی انسینٹو دیے جاتے ہیں, وٹ ایور. تو اب اس ملاقات کو بڑے غور سے سنیے گا. اینڈ دس از اے گروپ آف پیپل, پیٹر فریڈرک اور ان کے باقی تمام ممبرز ہیں, بلکہ پیٹر فریڈرک کی ایک کتاب جو ہے وہ بھی آئی ہے جس میں ان کے سارے آرٹیکلز آر پبلشڈ ان دیٹ بک. یو کین ریڈ دیٹ بک, یو گوگل پیٹر فریڈرک اینڈ واٹ اے ونڈرفل ورک ہی ہیز ڈن. تو کہتے ہیں کہ ڈاکٹر بھارت برائی جو ہے نا شکاگو میں رہتے تھے اور 1990 میں یہ گورننگ کاؤنسل کے ممبر بھی تھے. آر ایس ایس نریندر مودی کے ٹور کا بندوبست کر رہی تھی, بیکاز نریندر مودی ظاہر ہے ان کی اسکول آف تھاٹ سے بلانگ کرتے ہیں اور انہی پالیسیز کی امپلیمنٹیشن چاہتے ہیں ان انڈیا. مگر آر ایس ایس کا خیال تھا کہ نریندر مودی پرائم منسٹر بن جائیں ان دا لانگ رن فار انڈیا, اور اس کے لیے وہ لوگ کام کر رہے تھے. 2002 میں گجرات کی وجہ سے, یعنی وہی بات ہے ہیومن جینوسائیڈ, نسل کشی کی وجہ سے ان کو امریکہ میں ان کا آنا بین کر دیا گیا تھا. اور یہ آپ کے اور میرے دیکھتے دنوں کی بات ہے, 2013 تک ہی کوڈ ناٹ ٹریول ٹو امریکہ. ڈاکٹر برائی جو تھے, نریندر مودی آر ایس ایس نے ڈاکٹر برائی کو لوپ میں رکھا, اور 2007 میں باقاعدہ ڈاکٹر یہ جو برائی تھے بھارت برائی, انہوں نے ایک ویڈیو کانفرنس کا بندوبست کیا. اس ویڈیو لنک کے اوپر انڈیا سے نریندر مودی شامل ہوئے. یہ جس ہال میں دکھائی گئی وہاں پہ تقریباً 1000 کے قریب لوگ تھے. اچھا, یہ صرف ڈاکٹر بھارت برائی نہیں, اس میں اس تمام ایونٹ کو اور ان تمام چیزوں کو کرنے کے لیے آر ایس ایس اپنا رول پلے کر رہی تھی, اور وشوا ہندو پرشاد جو کہ ان کا ریلیجیس ونگ ہے وہ اپنا رول پلے کر رہا تھا. 2007 میں جب انہوں نے ویڈیو کانفرنس کی نا تو اراؤنڈ 1000 پیپل ور پریزنٹ ان دا ہال, اور بہت سے اور ہالز کے بیچ میں بھی مختلف لوگ جمع تھے اور اس کے لنک ان کو پرووائڈ کر دیے تھے. یعنی موسٹ آف دا پیپل دے واچڈ دس جو کچھ بھی انہوں نے کہا. یعنی ناٹ اونلی ان شکاگو, بلکہ شکاگو کے علاوہ 20 other سٹیز کے بیچ میں بھی یہ دکھائی گئی, جہاں پہ لوگوں نے ان کی اسپیچ کو ویڈیو جو لنک تھا اس کو شیئر کیا تھا. یہ بات ہم کریں 2007 کی. اب یہ پورے چیزوں کا مقصد کیا تھا, کیونکہ امریکہ نے نریندر مودی کو بین کر دیا تھا گجرات کے واقعات کی وجہ سے, اور بہت سے لوگ جو ایکٹیوسٹ ہیں وہ اور ایون جو کانگریس کے ممبرز بھی ہیں وہ بھی نہیں چاہتے تھے کہ بھئی یہ ان کا آنا ہو, کیونکہ ہی ہیز ڈن اے بلنڈر ان گجرات. مگر آر ایس ایس اپنے تئیں ایکٹیو تھی لوگوں کی ہمدردیاں یا ان چیزوں کو خریدنے کے لیے. امریکہ میں مودی نریندر مودی صاحب کے امیج کو بہتر کرنا چاہ رہے تھے, مگر ڈاکٹر بھارت برائی نے فرنٹ پیج پہ آ کے کام کیا. بیک پہ پش تھی, آف کورس ہی واز اے سینئر ممبر آف وی ایچ ایس, وشوا ہندو پرشاد کے سینئر ممبر تھے, اور پیچھے وشوا ہندو پرشاد کو سپورٹ تھی آر ایس ایس کی. اب میرا پوری بات چیت آپ سے شیئر کرنے کا مقصد یہ ہے کہ آر ایس ایس کس طرح سے اپنی ملک کی چیزوں کو یہاں امپلیمنٹ کرنے کے لیے اپنے بندوں کو انٹروڈیوس کرتا چلا جا رہا ہے. ٹھیک, تو پالیسیز تو اپنی مرضی کے لحاظ سے بنوا سکیں گے نا. امریکہ میں وہ کہتے ہیں کہ نریندر مودی کو ڈاکٹر بھارت برائی نے رائزنگ سن کے نام سے انٹروڈیوس کیا. یہ 2007 کی بات ہے, رائزنگ سن کے نام سے. اور اس وقت کانگریس کے ایک ممبر تھے جو والش. اب جو والش کی خدمات کو انہوں نے, میں بائے کرنا تو نہیں کہہ سکتی, یقیناً جو والش کی جو سروسز تھیں ان کو انہوں نے لیا. اب میرا خیال ہے I'll bring you Peter because I just let me explain a little bit in the Urdu and then I'll bring you in so that I can listen more about your organization and the work you are doing. So جو والش تھے نا, ہی واز ویری امپریسڈ ان سے. اور جو والش یہ کہتے ہیں کہ نریندر مودی آف کورس رائزنگ سن کے طور پہ ان کو لے کے جانا چاہتے تھے. کانگریس مین ایڈ رائس, ہو واز فارملی دا چیئرمین آف ہاؤس فارن افیئرس, نو یہ میرا پیج 7 آ گیا. بہرحال جو والش کو ان لوگوں نے سپورٹ کیا بہت زیادہ, جو والش نے یہاں پہ جو والش کے کوٹ ان کوٹ میں ورڈ آپ کے ساتھ شیئر کروں گی, آئی واز دا فرسٹ ممبر آف کانگریس ٹو ایڈوکیٹ فار مودی, سیز والش. ہی بگین ہز ایڈوکیسی ان 2012 بائی رائٹنگ اے لیٹر ٹو دین سیکرٹری آف اسٹیٹ ہلری کلنٹن, کو انہوں نے وہ خط لکھا جس میں ان کا اٹ از ٹائم دا اسٹیٹ ڈپارٹمنٹ ریکنسیڈر پرمیٹنگ نریندر مودی ٹو یونائٹیڈ اسٹیٹس. اور آئی ایم ہیئر بیکاز چیف منسٹر مودی ہیز بیکم ہیرو آف مائن, یہ جو والش نے کہا. اب اس کے بدلے میں آر ایس ایس نے جو والش کو کیا دیا, اس کے بدلے میں انہوں نے جو اتنی اس کی الیکشن کمپین تھی اس کا خرچہ انہوں نے اس کو دیا, بٹ انفارچونیٹلی ہی لاسٹ. اب وہ تو ہار گئے. اب جنوری میں جب وہ کانگریس کے آفس سے نکل رہے تھے تو ایک اور خاتون اسی پوزیشن کے لیے الیکٹ ہو کے آ رہی تھی, ان کا نام تھا تلسی گیبرڈ. تلسی گیبرڈ جو جب یہ آتی ہیں وہاں پہ, اور تلسی گیبرڈ کانگریس کی رکن بنی, اور کوئی وقت ضائع کیے بغیر یہ وہی آر ایس ایس کے ایجنڈے کو لے کے آگے چلتی ہیں اور امریکن کانگریس میں پریشر دینا شروع کر دیا کہ نریندر مودی از اے گریٹ مین, ہی از اے رائزنگ سن, لیٹ ہم کم ٹو امریکہ. حالانکہ وہ تب تک نہیں آ سکے جب تک وہ پرائم منسٹر بن نہیں گئے. جولائی 2013 میں اس وقت کے جو بی جے پی کے صدر راج ناتھ سنگھ نے واشنگٹن کا دورہ کیا, یہ بی جے پی کے صدر تھے اس زمانے میں. اور یہاں سے میں آپ کو لے کے جانا چاہتی ہوں جو انہوں نے کہا, تلسی گیبرڈ نے کہا, یٹ دا سیم ٹائم دا والش لیونگ آفس, اس نے تلسی گیبرڈ نے کہا, ان جولائی 2013 دین بی جے پی پریزیڈنٹ راج ناتھ سنگھ وزٹڈ واشنگٹن ڈی سی. اور اس کے ورڈز تھے, راج ناتھ جو بی جے پی کے پریزیڈنٹ تھے انہوں نے واشنگٹن ڈی سی میں, اس موقع کے اوپر تلسی گیبرڈ بھی موجود تھیں اور کون کون موجود تھا میں آپ کے ساتھ شیئر کرتی ہوں. اور بی جے پی کے پریزیڈنٹ نے کہا, آئی اپیل ٹو دا یو ایس گورنمنٹ ٹو کلیئر یو ایس ویزا فار دا مودی. گیبرڈ ریپرزینٹیٹیو میں موجود تھیں, کیپیٹل ہل میں یہ تمام ملاقات ہوئی ہے. اس موقع کے اوپر اس جگہ پہ بی جے پی کے فورن افیئرز سیل کے وجے جولی بھی موجود تھے, رام مہادیو دین دا اسپوکس پرسن آف آر ایس ایس وہ بھی اس میٹنگ میں موجود تھے, اینڈ سنجے پوری دا فاؤنڈر آف یو ایس انڈیا پالیٹیشن ایکٹ کمیٹی وہ بھی اس میں موجود تھے. ایکچولی مقصد ان تمام کا یہ تھا کہ کس طرح سے ہم کریں تاکہ نریندر مودی کو امریکہ داخل ہو سکیں تاکہ وہ اپنا ایجنڈا یہاں پہ پروموٹ کر سکیں. مگر نریندر مودی اگر نہیں بھی آ رہے تھے تو آر ایس ایس, بی جے پی اور جو ان کے نامنیز یہاں پہ ان کے لیے کام کر رہے تھے, دے واز ورکنگ فار دس. آئی وونٹ گو ویری ڈیٹیل, مگر میں اردو میں آپ کو یہ ایکسپلین کرنا چاہ رہی تھی تاکہ دین آئی ول ریکویسٹ پیٹر فریڈرک ٹو ایکسپلین دا ریسٹ. بہرحال کیپیٹل ہل میں یہ ملاقات ہوتی ہے. اور آپ سوچئے کیپیٹل ہل میں آر ایس ایس کے ممبر بھی موجود ہیں, یہاں پر بی جے پی کے فورن افیئرز کے پریزیڈنٹ بھی موجود ہیں, اور دا فاؤنڈر آف دا یو ایس انڈیا پولیٹیکل ایکشن کمیٹی کے ممبر بھی یہاں پر موجود ہوتے ہیں. اس کے بعد وہ کہتے ہیں کہ اس سے تین ماہ بعد, تین مہینے کے بعد, اکتوبر کی بات ہے, اکتوبر میں جو وشوا ہندو پرشاد ہے اس نے امریکہ میں اٹلانٹا میں تلسی گیبرٹ کو ہوسٹ کیا, اور اس میں گوگل کنات آر ایس کے ممبر تھے. اب اس ساری کی ساری بات چیت کا مقصد یہ ہے کہ پہلے جو والچ کی سروسز کو انہوں نے بائی کیا, اینڈ دین دے باٹ دا سروسز فرام تلسی گیبرٹ. اس کی بہت لمبی ڈیٹیل ہے, کب کب آر ایس ایس کے تمام لوگ ان سے ملتے رہے, کب کب نہیں ملے. وہ کہتے ہیں تین مہینے کے بعد اکتوبر 2013 میں وشوا ہندو پرشاد جو ہے وہ انہوں نے اٹلانٹا میں اپنی دوبارہ میٹنگ کی, اور اس میں تلسی گیبرٹ بھی موجود تھیں, اس میں گوکل کنات, اس سے پہلے جو آر ایس ایس کے ممبر تھے وہ بھی موجود تھے. اور انہوں نے جو آر ایس ایس کے ممبر تھے انہوں نے تلسی گیبرٹ سے کہا کہ آپ انیشیٹ کریں اس پروسیس کو کہ کسی طرح نریندر مودی کا داخلہ امریکہ میں ہو جائے. Inviting Modi's address, a joint session of Congress. اور انہوں نے یہ کہا کہ آپ ایسے کانگریس کو اپیل کریں, تلسی گیبرٹ کانگریس کی ممبر بن گئی تھی نا, تو اپیل کریں تاکہ نریندر مودی کو کانگریس کی طرف سے انویٹیشن آئے, اور نریندر مودی آ کے امیرکن کانگریس میں خطاب کریں. ٹھیک ہے, انوائٹنگ مودی ٹو ایڈریس جوائنٹ سیشن آف کانگریس. اس سے اگلے مہینے یعنی اکتوبر کے بعد نومبر 2013 میں ممبر آف کانگریس. اب ہوا کیا کہ جب تلسی گیبرٹ ان تمام چیزوں کو کر رہی تھی نا, جو کانگریس ممبرس تھے وہ ان کو پسند نہیں کر رہے تھے. اس موقع کے اوپر نا 2013 میں کانگریس کے دو ممبرس تھے جنہوں نے بل 417 پیش کر دیا, ریزولوشن 417. اب اس ریزولیوشن کو دیکھیں کیا ہے. یہ ریزولیوشن جو پیش کیا, موسٹ امپورٹنٹلی دا ریزولیوشن ریزولیوشن 417 کا اس کو نام دیا گیا تھا. موسٹ امپورٹنٹلی دا ریزولیوشن پریز دا یو ایس گورنمنٹ فار ڈینائنگ مودیز ارائیول ان امریکہ. یعنی ریزولیوشن 417 نے سب سے پہلے تو امریکہ کو سراہا کہ نریندر مودی ہیز ڈن رانگ اینڈ اٹس گڈ دیٹ امیرکا از ناٹ الاؤنگ ہم ٹو کم ٹو امیرکا. اس کے بعد کیا کیا کہ اس ریزولیوشن میں جو چیزیں تھیں, تلسی گیبرٹ جو تھی وہ اس ریزولیوشن 417 کے انتہائی خلاف تھیں. تلسی گیبرٹ کہتی ہیں کہ آئی ڈو ناٹ بلیو ان ریزولیوشن 417. ٹھیک ہے, کیونکہ وہ تو نریندر مودی کو لانا چاہتی تھی نا. اب میں یہاں پہ یہ کہتی ہوں کہ پاکستان گورنمنٹ از اسٹل سلیپنگ اینڈ ادر ایجنسیز آئی ڈونٹ نو, مطلب ہم وہ پلاننگ نہیں کر رہے. ان اپریل 2004 دیر واز ون لاسٹ اٹمپٹ ان دا کانگریس ٹو ریز کنسرن اباؤٹ دا مودی اینڈ دا ہندو نیشنلسٹ ایجنڈا, ہی وڈ پش اٹ بیکم پرائم منسٹر. ان میں پھر جن لوگوں نے کام کیا, میرا خیال ہے نو بڈی بیٹر ہو کین ایکسپلین, دیٹ از پیٹر فریڈرک. مگر 2014 میں کانگریس ممبرز نے نا دوبارہ اپنے کنسرنز پیش کیے کہ اگر مودی وزیر اعظم بن گئے تو ایک خاص ایجنڈا تقویت پا جائے گا, یعنی جو لوگ اگینسٹ تھے. مگر انفارچونیٹلی فارچونیٹلی جو بھی کہیں, تلسی گیبرٹ تو اب گئی ہار, کیونکہ آپ کو پتا ہوگا تلسی گیبرٹ کانگریس وومن تھی, اینڈ دین شی واز ون آف دا کنٹیسٹنٹ فار پریزیڈنٹ آف امریکہ کے الیکشن کے لیے, بٹ انفارچونیٹلی الٹیمیٹلی شی ہیڈ ٹو ودرا, اس کے ریزنز جو بھی ہیں وٹ ایور. اب آر ایس ایس کی فیوریٹ وومن ہو واز ٹیکنگ دیئر ایجنڈا اوپر لے کے جا رہی تھیں وہ تو جاتی رہیں. اب آر ایس ایس ایک اور بندے کو سپورٹ کر رہا ہے اس کی الیکشن کی کمپین کے لیے, اب ہم اس کی بات کر رہے ہیں. لانگ اسٹوری شارٹ, آر ایس ایس ان امریکہ انکلوڈنگ بھارت بارائی ایز ویل ایز ایچ ایس ایس وائس پریزیڈنٹ رامیش بھاتودا کنٹینیو ٹو بلڈ اے سیکور فائنینشیل فاؤنڈیشن فار ہر کانگریشنل کمپین. یہ تلسی گیبرٹ کے لیے انہوں نے کیا تھا, اور اب یہ جو اگلا بندہ اپنا لے کے آنا چاہ رہے ہیں دے آر ڈوئنگ ایگزیکٹلی سیم. Now I request, I'll bring in my guest, and I thank you very much, Peter Frederick, you came. Would you mind if you can introduce your organization, how long you've been working? I was going through all these papers, and I believe it's a very detailed work. Please introduce your organization, and what is the reason you think that if the foreign agencies intervene too much, then America would not have its own weight or own thought? That's what it is.
I'm a journalist. I'm a freelance journalist, and I've been focusing on these issues relating to Hindu nationalism and the RSS, the rise of BJP and Modi in India, and then especially their activities abroad, specifically in the United States, in the political arena. I've been doing that for about 3 or 4 years. I have a track record prior to that of working with the Indian American diaspora on a variety of human rights issues related to India and South Asia, but especially the past 3 or 4 years since Modi came to power, I've heavily focused on this issue. Now, your question is about why these organizations are seeking this place in the political arena?
Yes, please.
Yes. So, well, as you've already covered quite a bit of it, quite in detail. We have people like Dr. Bharat Parai from Illinois, Indiana, Chicago region. We have people like Ramesh Buttada from Texas, Houston. Dr. Bharat Parai is a long-standing member of the Vishwa Hindu Parishad of America, the VHP of America, which is the international wing of India's VHP, which is itself the religious wing of the RSS. And then, of course, Ramesh Buttada is the vice president of HSS of the U.S. And the HSS is the international wing of the RSS. And both of these gentlemen are heavily involved as well in mobilization for the BJP, especially through this organization known as the Overseas Friends of the BJP, which is essentially the international wing of India's ruling Hindu nationalist BJP. Now, their interests in supporting candidates, as you've mentioned, people like Congressman Joe Walsh or people like Congresswoman Tulsi Gabbard, really ties into the fact that, as you have mentioned, these people, once they're in office, have the ability to derail and sabotage congressional attempts, U.S. congressional attempts, to hold the RSS, the BJP, or Modi himself accountable for human rights violations in India. They have an ability, once they're in office, to paint a glossy picture and improve the public image of the Modi regime in India. And so we saw that especially with Tulsi Gabbard, with Congresswoman Tulsi Gabbard. As you referenced, she went and in December of 2013, just a few months, about 6 months before Modi and the BJP came into power, Tulsi Gabbard went and she raised her voice against this resolution, which had been introduced in the U.S. Congress, this House Resolution 417, which was an attempt to, affirm that it was a good decision by the U.S. government to establish this ban on Modi's visa to the U.S., as well as which was an attempt to express concern about the rising violence perpetrated by Hindu nationalists in India. And so she was one of the few people that stepped out of her way and raised her voice against that. And then a few months later, in April of 2014, just 1 month before Modi came to power, she went and she attended this hearing. There was a hearing hosted by a Human Rights Caucus in U.S. Congress, which was a hearing about the plight of religious minorities in India. And it was a last ditch attempt to draw attention to this issue, to express concern about what Modi, what India might be like under Modi. And Congresswoman Gabbard attended, and in her own words, she was one of the few voices. She was alone in the room raising dissent against it. And yet, in her own words, she says that taking just 5 minutes out of her day to go and speak out against that had a huge impact, and that her goal was to prevent the spread of misinformation about Modi. In this context, misinformation from her perspective would be this idea that Modi is affiliated with these violent Hindu nationalist groups, that Modi is bears responsibility for the pogrom in 2002 in Gujarat, and so forth. And so when you have people like Gabbard or you have people like Joe Walsh in office, and they're able to take just even these small steps, which are not a great burden for them to take, but just these small steps to sabotage these attempts at upholding and expressing concern for human rights in India, it really goes a long ways for the Hindu nationalist lobby in the U.S. in helping to secure the position of the Hindu nationalist movement in India, helping to provide them stability, and helping to just generally improve their public image so that these attempts by Congress to express concern about what's going on never actually see the light of day.
You are listening to WTUR 770 AM, Youngstown, Toronto.
आप CIBC ग्लोबल मनी ट्रांसफर के साथ बहुत ही आसानी से अपने घर से विदेश पैसे भेज सकते हैं, वो भी $0 ट्रांसफर फी पर। आप पैसे ऑनलाइन या CIBC के मोबाइल ऐप से भेज सकते हैं। आज ही अपना पहला ट्रांसफर करें और पाएं $50। अधिक जानकारी के लिए cibc.com/transfer पर जाएं।
सिटी ऑफ ब्रैम्पटन की जानिब से स्टेज 3 के लिए खास हिदायत, अंदरूनी पब्लिक जगहों पर नो मेडिकल मास्क या चेहरे को ढांपना लाजमी हो गया है। जब आप चेहरे को ढांपें तो नाक, मुंह और चीन को जरूर कवर करें। 2 साल से कम उम्र के बच्चों पर या आपको सांस लेने में दुश्वारी हो या कोई और मेडिकल वजह, इन लोगों पर फेस कवरिंग लाजिम नहीं है। अंदरूनी मजमा 50 लोगों से ज्यादा ना हो और बाहर 100 लोगों से ज्यादा ना हो। घर से बाहर हमेशा 2 मीटर का फासला रखें। मजीद मालूमात के लिए brampton.ca COVID-19 पर जाएं या 311 पर कॉल करें।
एशियन फूड सेंटर 905-793-1338 आपके किचन की तमाम जरूरियात एक ही छत तले। फ्रूट्स एंड वेजिटेबल्स, ग्रोसरीज एंड स्टेबल्स, ब्रेडरी एंड एग, बेवरेज एंड कन्फेक्शनरी, ब्रांडेड फूड, पर्सनल केयर एंड हाउसहोल्ड, स्वीट्स एंड समोसास। ऑर्डर नाउ फॉर इन स्टोर फ्री पिकअप 905-793-1338। होम डिलीवरी इज ऑल्सो अवेलेबल। एशियन फूड सेंटर 905-793-1338। एशियन फूड सेंटर।
क्या आप एक कार एक्सीडेंट में इन्वॉल्व हैं और आपको बेहतरीन लॉयर की तलाश है? हेमोफार प्रेजेंस की आपके लिए एक जाना पहचाना लॉयर है और मैं आपकी अपनी अंजुम कुरैशी आपके मसलों को उन तक पहुंचाती हूं। हमारी कंसल्टेंसी बिल्कुल फ्री है। कार एक्सीडेंट में आपका मशवरा लेना आपका कानूनी हक है। आप हमें कॉल कर सकते हैं 416-570-0157। जी हाँ, 416-570-0157।
Pizzas Pros and Wings, 6th location to serve in GTA, North York, Brampton, Etobicoke, Yaho, Mississauga. Fresh aur mazedar pizzas ki variety. Ya order karna ho apna manpasand custom made pizza. Iske alawa pizza roti, potato wedges, fries, salad, garlic bread ya khane ho garlic fingers. To order or take out call 905-789-8838, 905-789-8838, www.pizzapros.ca.
बटाला सुपर मार्केट, बटाला सुपर मार्केट, हलाल मीट ते सब्जियां नाले फल भी ताजा मिलदे, इत्थे मछली अंडे दूध दही ते सस्ते चावल मिलदे, भल्ले पकौड़ियां ताजा मिठाइयां गर्म समोसे मिलदे, बटाला सुपर मार्केट।
स्कॉर्पियो द
ਦੀ ਵਾਹਿਦ ਤੇ ਮਿਸਾਲੀ ਸੁਪਰ ਮਾਰਕੀਟ ਬਟਾਲਾ ਸੁਪਰ ਮਾਰਕੀਟ 200 ਮਾਰਕਮ ਰੋਡ ਸਕਾਰਬੋਰੋ ਮਾਰਕਮ ਰੋਡ ਤੇ ਇੰਗਲਿੰਟਨ ਦਾ ਸੰਗਮ ਫੋਨ 416-264-3111
Grill in the Hut in Mrs. Saga mein open for takeout only order via phone Imran bhai ko call kare
intihai laziz biryani khana ho ya phir kadai khana ho ya phir steaks ko enjoy karna hai to aap order place kijiye 9054058383 Grill in the Hut
जैसे और कारोबार तथा सेवाएं दोबारा खुलती हैं, हम सबके लिए एक दूसरे की रक्षा करने की अपनी कोशिशों को जारी रखना जरूरी है। शारीरिक दूरी रखने पर अमल करना जारी रखें और 2 मीटर दूर रहें। जहां शारीरिक दूरी रखना चुनौती है और जहां आवश्यक हो चेहरे पर मास्क पहनें, हाथों को अक्सर धोना जारी रखें। यदि आप चिंतित हैं कि आपको कोविड-19 हुआ हो सकता है या आप वायरस के संपर्क में आ गए हो सकते हैं तो जांच करवाएं। अंदर या बाहर सुरक्षित रहें, जाने बचाएं। अधिक जानकारी के लिए ontario.ca/coronavirus पर जाएं। ओंटेरियो सरकार द्वारा भुगतान किया गया।
आटा चावल दाल मसाले आपके पसंद के सारे ब्रांड्स और सबसे सस्ते दाम अतियास फ्रेश फार्म
इट्स द बिग वन अतियास फ्रेश फार्म 22,000 स्क्वायर फीट ग्रोसरी स्टोर विद अ 5,000 स्क्वायर फीट हैंड स्लॉटेड हलाल मीट सेक्शन आपकी पसंदीदा ग्रोसरीज और ताजा फल और सब्जियों से लदा भरा हुआ
ताजा ताजा फल कितनी ताजा ताजा सब्जी और सबसे सस्ते दाम अतियास फ्रेश फार्म
कैनेडी बिटवीन Esmer and Lawrence
416-831-7822
बरसों से जाना पहचाना काबिले एतमाद नाम रियल स्टेट की किसी भी जरूरत के लिए कॉल कीजिए 6478986245 647-898-6245 सिटी स्केप रियल स्टेट की
कितना ढूंढा मेरे तेरे को
वो सूटकेस ढूंढ लिया मेरे
सूटकेस
भगोड़ा भगत भाग के जाएगा किधर
वो सूटकेस मुझे हर हालत में चाहिए
Watch a bunch of nutcases go gaga over a missing suitcase. Hotstar Premier Nights presents Loot Case starring Kunal Khemu and Rasika Dugal. The biggest blockbuster streaming straight to your screen exclusively on Hotstar. Sign up at a special price of 44.99 per year when you use the promo code EAWAS. Visit hotstar.com/CA.
Peter Frederick is with me. He's a freelance journalist and he's been writing. Now, Peter, I understand the human rights condition is not good in there, especially in the Kashmir. Now, the congressmen, do they bring it or have you ever, I know you ask good questions very boldly to all these representatives as well. Did you ever ask about what is happening in Kashmir in this age, 20th century, those people are not given, they don't have internet and the half family is on one side of the Kashmir, half side is, Berlin Wall is fallen down, but in Kashmir, the half family is on one side, half on other side, they can't see each other. In this technology age, people they call them, they do WhatsApp, they can see each other, but they don't have internet, they are locked down. Here in Canada and in America, of course, we are frustrated in the COVID situation. There are so much mental health issue. And guess about those people, their family, brothers, sisters, mother, parent, they are children and parent, they are separated by the in Kashmir and Jammu Kashmir. They can't talk to each other. What kind of condition they are going in, and then line of control violence. Very many, and this violence is or violation is always started by India always, and the civilians die. So, have you ever raised your concerns on that as well?
Well, you know, I remember when the annexation of Kashmir occurred on 5 August of last year. And I remember speaking with a large number of Kashmiris in the diaspora who had these tragic, heartrending stories about how, as the lockdown was implemented in Kashmir, as the internet was suspended, phone services were cut, that they had had no contact with their family back home for, you know, days, weeks at a time. And these, you know, keep in mind, these are people that they told me that they were used to speaking with their family members back in Kashmir on typically a daily basis. And then this annexation came, this lockdown, and they were separated from them, digitally separated from them for weeks on end. Now the situation in Kashmir is that there appears to be no end in sight. It's over a year later. The lockdown continues to one degree or another. Sometimes it's relaxed. Sometimes it's increased. Sometimes it goes back and forth. There's still not proper internet services provided. There's still this massive increase of troops on the street. And there's also still this issue of how back in August 5, 2019, the entire civil society was mass arrested. We're talking religious leaders, political leaders, even business leaders, local civic leaders. Thousands of people were rounded up, mass arrested, put behind bars, many of them outside of Kashmir. And well over a year later, they still have not faced charges. They're still not being brought to trial. They're still just sitting there rotting behind bars. So this is a major issue of concern, probably the largest issue of concern in regards to the human rights situation in India right now. And it's ongoing to a large extent. We don't actually know what's happening in Kashmir. Kashmir remains virtually a black hole. Outside of India, the politicians around the world, the media around the world, even the Indian media itself, does not have unrestricted access to Kashmir. And so we don't know what's happening there right now. The worst could be happening for all that we know. But there have been attempts abroad to at least attempt to apply some pressure to India to loosen the restrictions, to take a step back, to allow Kashmiris a little bit of room to breathe more freely. And, for instance, we've seen in the U.S. Congress, we saw Congresswoman Pramila Jayapal. And Congresswoman Pramila Jayapal is a Indian American.
Yeah, she did very good. I was reading her. My God, she's a wonderful woman.
She's quite an incredible woman, and she's introduced a resolution in the U.S. Congress, which now has approximately 60 or 65 co-sponsors, which seeks to affirm the sentiment of the Congress that India should loosen restrictions in Kashmir and dial back the lockdown and work to uphold human rights. Now, unfortunately, This resolution on Kashmir that has been introduced by Jayapal is not being brought to committee, specifically to the House Foreign Affairs Committee, for discussion, before it would be taken to the House floor for a vote. And the reason it's not being brought is because the current chairman of the House Foreign Affairs Committee, Congressman Elliot Engel from New York, is refusing to allow a dialogue on this resolution.
Why?
Why? So, yes.
No, but why he's refusing to have a dialogue on this?
Well, that's a good question. And this is an interesting congressman, especially in context of what we've been talking about this support for politicians, for congressional representatives by the RSS in America, by their representatives in America. So, Elliot Engel has been one of the politicians who has tended to lean very strongly pro-India. And when I say pro-India, I support a strong U.S.-India relationship, but I support a strong U.S.-India relationship that is based on conditions. And the conditions must be that you know, both countries must be properly recognizing and respecting human rights, and that before anything else happens, especially before trade deals or especially before defense deals, that these conditions must be met. So what the Hindutva lobby, the RSS lobby in America, has for years been attempting to do is to support and prop up and encourage congressional representatives to endorse an unconditional U.S.-India relationship, where the U.S. Engages with India and provides funds to India, provides armaments to India, provides favorable trade deals to India, and you name it, without any conditions and no matter what India does, no matter how India treats its people, or no matter how India treats the Kashmiri people. So this,
yes,
this congressman Elliot Engel, he has been one of the congressmen that is actually straddling the fence, and he's actually taking some flack from the Hindutva RSS lobby in America. And the reason is because on the one hand, he has squashed this bill, this resolution by Pramila Jayapal. He's refusing to give it a hearing. But on the other hand, actually just this month, he was one of two people in the House that signed a letter to the India's Ministry of External Affairs expressing great concern about Kashmir and about the human rights condition there. So he's an interesting situation.
It means neutral, definitely. They protect the. My question to you is about the Citizenship Act in India. Now, in the beginning, it's been the people think that to reject it or to oppose it. Even Hindus were out on the road. You know how many riots were there. At the moment, people think that it only affect the Muslims, but it is being said that it is going to affect Christians. It is going to affect Sikhs as well. Is that right? You must have done homework on that as well.
Well, I think that two things about that. One is the Citizenship Amendment Act is designed to work in concert as a complementary part to the National Register of Citizens, which has been proposed but has not actually been enacted yet. And the BJP in India has been very clear that these two pieces of legislation are supposed to work together. So the Citizenship Amendment Act, it provides an easy path to citizenship for refugees from, I believe, four different countries in South Asia, as long as they are not Muslim. And it names virtually every other religion, but specifically excludes Muslims. Now, problem with that, especially when we come into discussing if it could affect Christians or Sikhs or people of other religious groups, is the problem with it is the principle. Because in principle, what the Citizenship Amendment Act does is it sets a precedent for basing the acquisition of Indian citizenship on religion. And once that's been done, once that precedent has been set, then it's anybody's guess what the next religion might be that will be excluded.
So this means today people think these are only for the Muslims, but the religion part is the most vital and important part in it. Even the Christians and Sikhs who are born abroad, once they go, the religion section, they will be rejected over there. Is that right?
That's potentially the case.
It's a potential. There's a potential for this. You're right.
There's a potential. And in context of that, I would say that it's particularly important to always keep in mind the ideology of the RSS, which is very well known and has been very clearly articulated. And the RSS, since its earliest days, since when it was first founded in the 1920s, 1930s, it has a stated agenda of eliminating Muslims and Christians from India. And it also has a stated agenda of assimilating Buddhists and Sikhs into the Hindu religion. So its ultimate goal is to create this homogenous society where there is nobody in the country but Hindus.
This is Peter Frederick. You know what? This bill, what it is, at the moment, it is going to directly hurt Muslims. But later on, the religious part is very important part. Even the Hindus are against this because in the long run, sects and all other religions will also suffer. People from other religions will also suffer. Things do not happen overnight. There are few things which happen over the period of time. You know that when the Article 370 came into being in 1947-48, there was a war. Uske baad India went to United Nations. Wahan se unhone kaha ki ji Kashmiriyon ko hak dene ke liye aap wahan pe referendum kara dein. India ne kaha ji acha main hum tab fauje wapas leke jayenge jab ye referendum karwayenge. Pakistan kehta tha take your army back, then we will get the referendum, because in the presence of your army there will be a pressure on people of Kashmir in Jammu Kashmir. And then over the period of time, 1950.